नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको 12 दशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल रेडियो भिजनसँगको सहकार्यमा 12 दशी गाउँपालिकाको उत्पादन र प्रसारण 12 दशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। 12 दशी खबरमा आज हामी 12 दशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रेग्मीसँग प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ। अहिले विपदको अवस्था छ, अहिले पानी परिरहेको छ। 12 दशीमा खोलाको डुबान र कटान तीव्र हुने गर्छ। यो अवस्थामा 12 दशी गाउँपालिकाले पूर्व तयारीको अवस्था कस्तो छ, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था कस्तो छ र आगामी आर्थिक वर्षको प्राथमिकता के छ, यो विषयमा कुराकानी गर्नेछौँ। र हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि 12 दशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रेग्मी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ। तेज सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद हजुरलाई।
सर, यो चाहिँ अब मनसुन सुरु भयो, 12 दशीलाई यो खोलाको डुबान कटानले साह्रै पीडा दिने गर्छ। विपदको पूर्व तयारी के छ, के गर्दै हुनुहुन्छ, जानकारी गराइदिनुहोस् न।
निश्चय नै गणेशजी, 12 दशी गाउँपालिका क्षेत्र चापीको टाँगीबारी राजगढ सप्तकी गाविस मिलेर बनेको क्षेत्र रहेको छ। यसमा चाहिँ विशेष गरी बिरिङ नदी ले पालिकाको पश्चिम क्षेत्र भूभाग भएर पग्ने पीडित नदीले पश्चिमी कटान गर्ने डुबान गर्ने पारीका कारण धेरै समस्याहरू सूचना गर्ने स्थित रहेको छ। त्यसै गरी अदुवा, बुतेनी, खाग्रा, कार्तिक लगायतका नदीहरूमा पनि बाढी आएका समयमा पारीले विभिन्न कटान डुबान र क्षति गर्ने रहिरहेको छ। र यसको चाहिँ हामीले विपदका बाढी आउला भन्ने अर्थले समस्या पक्कै नै हुन्छ भन्ने अनुमानले हामीले केही तयारीहरू गरेका छौँ। हामीले चाहिँ नेपाल रेडक्रस सोसाइटीले जोडान गरेको जो साइरन छ, पानीको सतहमा पर्दाखेरिको कन्टाइमा आए जस्तै, यहाँ हामीले चाहिँ केही मान्छेहरूलाई, नागरिकहरूलाई तालिम दिएका छौँ, केही सामग्रीहरू व्यवस्थापन गरेका छौँ। र एसएनजेडी भन्ने संस्थासँग सहकारीमा हामीले रात र खोज र रातका उतारका सामग्रीहरू
भनेपछि यसपालि विपद भइरहँदा यो बाढीको चाहिँ यो मनसुनको समयमा क्षति कम गराउनका लागि यहाँहरूले सचेतनाका कार्यक्रमहरू पनि चलाउनु भएको छ प्रभावित क्षेत्रमा।
यो एसएनजेडीले हामीलाई केही तालिमहरू पनि दिएको छ, जनप्रतिनिधिहरू अगुवा नागरिकहरूसँग बसेर सचेतनाका कुराहरू भएका छन्।
सर, यो त भयो विपदको पूर्व तयारीको कुरा। चालु आर्थिक वर्ष पनि अब सकिनै लागेको छ, केही दिन मात्रै छ। यो चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था के रह्यो सर?
निश्चय नै गर्नेछु, यो अलिक गम्भीरै प्रश्न उठेको छ। चालु वर्षको बजेट कार्यान्वयन गर्न हामीलाई धेरै नै समस्या परेको छ। जनप्रतिनिधिहरू, सेवाग्राहीहरू, नापारदर्शी आम नागरिकहरू सबैलाई धेरै असर परेको छ। नेपाल सरकारबाट प्राप्त गर्ने, 12 दशी गाउँपालिकाले प्राप्त गर्ने राष्ट्र बाँडफाँडको अनुदानको रकम र वित्तीय समानीकरण तर्फको रकम धेरै कटौती भएको छ। राष्ट्र बाँडफाँड तर्फको रकम लगभग 9 करोड आउनुपर्नेमा, निकासा प्राप्त हुनुपर्नेमा 5 करोड, साढे पाँच करोडको हाराहारीमा मात्रै निकासा प्राप्त भएको। त्यसै गरी वित्तीय समानीकरणतर्फ प्राप्त हुने रकमको त्यस पिस्ताको 50% रकम निकासा नभएर धेरै योजना तथा कार्यक्रमहरू हामीले चाहिँ चालन गर्नुपरेको छ। र बजेटले भ्याउन सक्ने योजना तथा कार्यक्रमहरू आजका दिनसम्म आइसक्दाखेरि 24 गतेदेखि हाम्रो चाहिँ सूत्र भन्ने नेपाल सरकारले सञ्चालन गरेको यो लेखाको प्रणाली नचल्ने भएको कारण आजसम्म चाहिँ हामीले रकम भुक्तानी दिन सकिनेसम्मका योजनाहरूलाई चाहिँ लगभग सम्झौता भएर कार्यान्वयन गर्छौँ भनेर हामीले चाहिँ कार्यसूचीमा राखेका, हामीले अफोर्ड गरेका योजनाहरू 95% सम्पन्न भइसकेका छन्।
आगामी आर्थिक वर्षका लागि चाहिँ 12 दशी गाउँपालिकाको प्राथमिकता के छ सर?
12 दशी गाउँपालिकाले आगामी अब 80-81 को लागि सर्वप्रथम त कृषिलाई अत्यन्तै धेर जोड दिएको छ, कृषिमा आफ्ना लगानीहरू वृद्धि गरेको छ। वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा कृषिलाई फोकस गरिएको छ। कृषिमा चाहिँ सिँचाइका लागि जडान भएका मोटरहरूमा हुने विद्युत महसुलको कुरालाई अनुदानको रूपमा दिने, मल बिउ धान बिउ लगायतका विभिन्न चाहिँ सामग्रीहरू दिने, अनि कृषिका उपकरणहरू परम्परागत रूपबाट मात्रै खेती प्रणाली गर्ने, कृषि प्रणाली सञ्चालन गर्दाखेरि उत्पादन र उत्पादकत्वमा वृद्धि हुन सक्दैन, अलिकति आधुनिक यन्त्र उपकरण र प्रविधि चाहिँ पालिकामा भित्राउनुपर्छ भनेर यन्त्र उपकरण कृषिजन्य यन्त्र उपकरणका लागि पालिकाले बजेटको तर्जुमा गरेको छ गणेश सर। त्यसै गरी शिक्षा र स्वास्थ्यको लागि पालिकाले महत्त्व दिएको छ।
शिक्षाको क्षेत्रमा चाहिँ के गर्ने गरीको कुरा सोच्नु भएको छ आगामी आर्थिक वर्षमा?
विशेष गरी शिक्षामा पालिकाको ठुलो लगानी रहिरहेको छ। हाम्रा विभिन्न विद्यालयहरू 16 सामुदायिक विद्यालयहरूमा शिक्षकको दरबन्दीको अभाव रहेको छ। दरबन्दी सिर्जना नभएर अभाव भएको छ, दरबन्दी परिपूर्ति नभएर अभाव भएको छ। पहिलो कुरा शिक्षकको व्यवस्थापन गरेर चाहिँ सिकाइ पद्धतिलाई पठन पाठनलाई सुधार गर्नुपर्छ भनेर पारदर्शीले चाहिँ शिक्षक अपुग भएको ठाउँमा शिक्षकको व्यवस्थापन गरेको छ। विद्यालयको चाहिँ शैक्षिक वातावरणको लागि लगानी गरेको छ र त्यसै गरी भौतिक निर्माणमा विद्यालयको भौतिक निर्माण समेत पारदर्शी गाउँपालिकाले लगानी अब 81 गर्ने र योभन्दा अगाडि पनि गरिरहेको छ।
स्वास्थ्यको क्षेत्रमा चाहिँ सर?
स्वास्थ्यको क्षेत्रमा हामीले चाहिँ 7 वडामा आधारभूत स्वास्थ्य केन्द्र, यही वर्ष 79 हामीले वडा नम्बर 3 सञ्चालनमा थिएन आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छौँ। अब अहिले 12 7 वडामा चाहिँ आफ्नो चाहिँ वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। त्यसै गरी 1500 पारदर्शी अस्पताल निर्माणाधीन छ। स्वास्थ्यतर्फ हामीले चाहिँ नेपाल सरकारले दिने तलब भत्ताभन्दा बाहिर पालिकाले आफूले लगानी गरेर 8-10 बेसी नै चाहिँ स्वास्थ्य कर्मीहरू नियुक्त गरेर जनताको सेवामा खटाएका छौँ। औषधिहरू वितरणको लागि नागरिकहरूलाई औषधि वितरणको लागि पर्याप्त रकमको व्यवस्थापन गरेका छ पालिकाले र स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले क्रमशः थप लगानीहरू गर्दै जाने र यसलाई सुव्यवस्थित गर्ने सोच बनाइरहेको छ गणेश सर।
अरू पालिकाहरूमा सुनिन्छ सर यो जुन निशुल्क दिने औषधि छ त्यसका लागि जति बजेट चाहिने हो त्यति बजेट चाहिँ सङ्घीय सरकारले नपठाउँदाखेरि निशुल्क वितरण गरिने औषधिहरूको चाहिँ खरिद गर्ने र वर्षभरि पुर्याउनैका लागि समस्या भयो भन्ने गरेको कुरा पनि सुनिन्छ। 12 अवस्था चाहिँ के हो?
समस्या आउँदै नआउने त नहुन सक्छन् गणेश सर, तर 12 गाउँपालिकाले अब चालु आवमै पनि औषधिको लागि पर्याप्त रकमको विनियोजन गरेको छ र आगामी अब त अभावै हुन नसक्ने गरी यो वर्षको बजेटमा लगभग दोब्बर मात्रामा वृद्धि गरेर औषधिलाई सधैँभरि प्राप्य हुने गरेको व्यवस्थापनको लागि बजेट व्यवस्थापन गरिसक्यो।
यो बिमाको कुरा छ नि, बिमाको कुरा चाहिँ कतिको प्रभावकारी भइराखेको छ स्वास्थ्यको के अनुभूति?
बिमाको लागि पारदर्शी अस्पतालबाट बिमा सञ्चालन गर्ने भनेर हामीले हाम्रो आफ्नो लगानीमा चाहिँ एमबिबिएस डक्टर हामी भन्छु मेडिकल अधिकृत तहको मान्छे नियुक्त गरेर हामीले तलबद्ध आफै विवरण गरेर गइरहेका छौँ। बिमा सञ्चालन गर्नको लागि स्वास्थ्य कर्मी नियुक्तिको प्रोसेसमा हामी रहिरहेको छौँ। यो आर्थिक वर्षको अन्त्य बजेट निर्माणको कुरा गाउँसभाको कुराले गर्दा हामीले भ्याइरहेको छैनौँ र आगामी अबको साउनको सुरुदेखि नै 2 नै हामी यो कार्यक्रम सुरु गर्ने चाहिँ तयारीका साथ तीव्र रूपमा अगाडि बढिरहेका छौँ र स्वास्थ्य बिमा हामी यथाशीघ्र सञ्चालन गरेर नागरिकहरूलाई सेवा प्रवाह गर्ने विषयमा पालिकाको सोच रहेको छ गरेको छ।
सर यो सामाजिक विकासको क्षेत्रमा चाहिँ पालिकाको प्राथमिकता के कस्ता छन्? सामाजिक विकासको क्षेत्रमा चालु आर्थिक वर्षमा के कस्ता कार्यक्रम भए आगामी आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरू छन्?
निश्चय नै सामाजिक क्षेत्रलाई हेर्दा हामीले चाहिँ विभिन्न समाजवर्गका विभिन्न जात जाति धर्म भाषा लिपिका मान्छेहरूलाई संरक्षण सम्वर्धन र राज्यको मूल प्रभावमा ल्याउने जुन अभिप्राय छ त्यस बमोजिम हामीले बजेटको व्यवस्थापन गरेर सचेतनाका कार्यक्रमहरू, सिपमूलक कार्यक्रमहरू, आयमूलक कार्यक्रमहरू विभिन्न वर्ग जस्तै आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, पिछडा वर्ग, सन्थाल, हाम्रोमा सन्थालको ठुलो सङ्ख्या बसोबास रहेको छ र झापाको दक्षिण क्षेत्र मुस्लिमहरूको समेत बाहुल्यता रहेको क्षेत्र भएको हुनाले सतत जाति सम्प्रदायहरूको, सतत वर्गहरूको, अपाङ्गहरूको, महिला बालबालिकाको क्षेत्रमा पालिकाले चालु अब 79 समेत बजेट विनियोजन गरेको छ र आगामी अब 81 लागि पनि बजेट विनियोजन गरिसकेको छ र यी क्षेत्रमा चाहिँ हामीले आयमूलक, चेतनामूलक, चिपमूलक कामहरूमा लगानी गरिरहेको छौँ।
अहिले जस्तो यहाँहरूले टोल विकास समिति भनेर पनि बनाउनु भएको छ, ती पनि चलाउँदै हुनुहुन्छ, वडाहरूबाट योजना मागहरू आइरहँदा नागरिकहरूको सबैभन्दा बढी अपेक्षा चाहिँ यो सामाजिक विकासभन्दा पनि बाटो पुल पैनी यस्तै भौतिक विकास केही कुरा चाहिँ बढी प्राथमिकतामा आउने र बढी माग पनि आउने गरेको छ भनेर भन्ने सुनिन्छ। यहाँहरूको पालिकाको अवस्था के हो सर?
सर हजुरले जुन कुरा राख्नुभएको छ यथार्थता नै त्यही हो। मलाई लाग्छ बाह्रवटी गाउँपालिका मात्र हुन्छ, धेरै पालिकाहरू स्थानीय सरकारहरूसँग यिनै मागहरू आएको छ। आम नागरिकले गर्ने अपेक्षा भौतिक निर्माणकै कुराहरू हो, तर विकास भनेको भौतिक निर्माण मात्र होइन, सामाजिक विकास लगायत अन्य अन्य चाहिँ कुराहरू पनि विकासका क्षेत्रमा पर्छन् भन्ने कुराले हामीले लगानीहरू र योजना तर्जुमाहरू गर्दाखेरि तत्त क्षेत्रमा समेत गरिरहेको छौँ। आम नागरिकहरूले भौतिक पूर्वाधारको अपेक्षा गर्नुभएको छ। निश्चय नै हामी झापाको दक्षिणी क्षेत्रमा बस्न रहेको भूगोल विकासको दृष्टिकोणले चाहिँ लगानी कम भएको क्षेत्र, नेपाल सरकार, प्रदेश सरकार, साबिकका जुन चाहिँ जिल्ला विकास समितिहरूबाट पनि लगानीहरू कम भएको, बजेट स्वीकृति कम भइरहेर विकास निर्माणमा अप्ठ्यारो असजिलो परिरहेको, खाल्डा खुल्ली भएका, बाटाहरू भएका, कलबटहरू नभएको, विभिन्न सानातिना चाहिँ खोल्सा खोल्सीका कारण अब यातायात आवागमन र चाहिँ नागरिकको आवागमनमा असजिलो अप्ठ्यारो भइरहेको सन्दर्भमा केही सुधारहरू, धेरै सुधारहरू भएका छन् र अझै पनि नागरिकको अपेक्षा भौतिक निर्माणमा बाटोघाटो पुल खोलिसामा रहनु स्वाभाविक नै ठान्दछु गणेश सर।
अहिले त्यसरी यहाँसँग कुराकानी गरिरहँदाखेरि बाह्रदशीमा तपाईँले थोरै प्रसङ्ग पनि छुट्याउनु भयो, अरू निकायहरूको माथिल्ला निकायहरूको दृष्टि अलिक कम परेको भन्ने गरेको अवस्था पनि थियो। यो कृषिकै क्षेत्रमा कृषिमा आश्रित नागरिक सबैभन्दा बढी भएको पालिका पनि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोन, मकै जोन जस्ता यस्ता जोन, सुपर जोनहरू, पकेट क्षेत्रहरू चलाइराखेको छ, यसको चाहिँ कतिको साथ सहयोग समर्थन छ, बाह्रदशीमा कतिको योजनाहरू छन्?
निश्चय नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट केही काम भएका छन्। मकैका पकेट क्षेत्रका कुराहरू, धानका पकेट क्षेत्रका कुराहरू, तत्त विषयसँग जोडिएका अन्य कार्यक्रमहरू आइरहेका छन् र हामीले त्यो कार्यक्रमहरू गरिराख्दाखेरि अलिकति चाहिँ शुद्ध किसानहरू बसोबास गरेको क्षेत्र, कृषि पेसामै आबद्ध भएका नागरिकको बाहुल्य रहेको क्षेत्र, कृषिमा जस्तै संस्था दर्ता गर्नुपर्ने, समूह दर्ता गर्नुपर्ने, चाकलाबन्दीका कुराहरू, नीति नियमका कुराहरू, त्यहाँबाट राहत सुविधा पाउन, त्यो कार्यक्रम स्वीकृत हुनको लागि पुग्ने आधारभूत विषयहरू जुटाउन नसकेर केही समय हामीलाई समस्या परिरहेको थियो। यसले हामीलाई समस्या गरेको छ र कार्यक्रम पाइरहेका छैनौँ भनेर हामीले कृषकहरूका समूहहरूसँग बसेर सहजीकरण छलफल गर्ने र उहाँहरूलाई यो नि दर्ता, संस्था दर्ता, समूह दर्ता हुने, कर्मा दर्ता हुने लगायतका विभिन्न कानुनी विषयहरूमा प्रशिक्षित गराएर अब चाहिँ हामी ती कार्यक्रमहरू प्राप्य हुनको लागि, हामीले आवेदन गर्न योग्य हुनको लागि तयारी अवस्थामा बसेका छौँ र कृषि आधुनिकीकरण परियोजनाबाट केही कामहरू भएका छन्। यसले पनि बाह्रदशीको समग्र कृषिलाई उन्नयन गर्न निकै नै सहयोग पुर्याइरहेको छ।
हामी बाह्रदशी खबर कार्यक्रमको अन्त्यमा छौँ सर। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम बाह्रदशीवासीलाई, आम नागरिकलाई, एकजना अनुभवी अनुभवी कर्मचारीका रूपमा चाहिँ यहाँको थप सन्देश के छ?
सभ्य बाह्रदशीवासी आम आमा बुबा दाजुबाट दिदीबहिनीहरूमा म एउटा सबै नै आग्रह के गर्न चाहन्छु भने यो वर्ष हामीले धेरै कामहरू गर्न सकेका थियौँ। काम गर्न नसक्नुको यथार्थता भनेको नेपाल सरकारबाट, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरू आधा मात्रामा नै नआउनु, हाम्रो बजेट केही घाटाको रूपमा जानु का कारण धेरै योजना तथा कार्यक्रमहरू सञ्चालन गर्न नसकेर जनअपेक्षा अनुसार काम गर्न सकिएको थिएन। ती कार्यक्रमहरूलाई समेत समेटेर यो वर्ष हामीले चाहिँ बजेटको सन्तुलित व्यवस्थापन गरेका छौँ। यो वर्ष जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीहरू, बाह्रदशी गाउँपालिका लाग्ने विषय यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्दै यहाँहरूको अपेक्षाहरू पुरा गर्न र जनताको पक्षमा पालिकाले काम गर्न प्रतिबद्धता गर्दै यो कुरालाई यहाँहरूले हृदयङ्गम गरिदिनु हुन सबै नै आग्रह गर्छु।
धन्यवाद छ सर यो महत्त्वपूर्ण समयका लागि।
हस् धन्यवाद हजुर।
उहाँ हुनुहुन्थ्यो बाह्रदशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रिग्मी। बाह्रदशी गाउँपालिकामा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा कुराकानी गर्दै आजका लागि बाह्रदशी खबर यति नै। अर्को अङ्कमा यसै गरी बाह्रदशीका नीति कार्यक्रम योजना र बजेटका सन्दर्भमा नागरिकका अपेक्षाका सन्दर्भमा कुराकानीका साथ उपस्थित हुनेछौँ। आजको अङ्कबाट सहकर्मी मित्र रवि किरण बान्तवासहित कार्यक्रम प्रस्तुता म गणेश पोखरेल पनि बिदा चाहन्छु र हरेक घन्टा निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।
सोच छ, लक्ष्य छ, निश्चित गन्तव्य।